यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अन्तशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्य सचिव डाक्टर वैकुण्ठ अरियाल सहित 12 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। आदिवासी जनजातिको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड़। प्रतिनिधि सभा विनियोजन विधेयक 2081 माथिको छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी। चिनिया उपविदेश मन्त्रीले आजदेखि नेपालको 3 दिने औपचारिक भ्रमण गर्नुहुँदै र साउदी अरबियाको मक्कामा अत्यधिक तापक्रम वृद्धिका कारण मृत्यु हुने हज यात्रीको संख्या 1,000 भन्दा बढ़ी पुग्यो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्य सचिव डाक्टर वैकुण्ठ अरियाल सहित 11 जना कर्मचारी र एक कम्पनीका निर्देशक विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। आयोगले जनही 38,67,00,000 रूपियाँ भन्दा बढ़ीको विगो माग दावीसहित हिजो मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रहेका सुरक्षण मुद्रण विकास समितिका तत्कालीन अध्यक्ष हाल मुख्य सचिव डाक्टर अरियाल सहित आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेश कुमार साक्य, सोही विभागका तत्कालीन उपमहानिर्देशक एवं हाल भन्सार विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल रहेका छन्। पौडेल विरूद्ध यसअघि पनि अख्तियारले सुरक्षण मुद्रण प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। यस्तै आन्तरिक राजस्व विभाग सामान्य प्रशासन शाखा एवं खरिद इकाई तत्कालीन निर्देशक गणेश विक्रम शाही र तत्कालीन शाखा अधिकृत रविन्द्र प्रसाद पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन शाखा अधिकृत हरिवल्लभ घिमिरे, लेखा अधिकृत विष्णु प्रसाद गौतम र सोही केन्द्रका तत्कालीन खरिद विज्ञ शक्ति प्रसाद श्रेष्ठ विरूद्ध मुद्दा दायर गरिएको हो। यसै गरी अन्तशुल्क स्टिकर छपाएको ठेक्का पाएको कम्पनी प्रिन्ट सेलका निर्देशक केशव शर्मालाई पनि प्रतिवादी बनाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोड़िनुपर्ने बताउनु भएको छ। जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई हिजो काठमाण्डुमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजातिको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री प्रचण्डले जनजाति समुदायको सांस्कृतिक सम्पदाको पहिचान संरक्षण र प्रवर्धनका लागि मातृभाषाको संरक्षण सहितको आदिवासी जनजाति लक्षित खुला र जीवन्त संग्रहालय र नमूना सांस्कृतिक सम्पदा संरक्षण र विकास गर्न जरूरी रहेको बताउनुभयो। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले जाति, भाषा, धर्म, संस्कार, संस्कृति, साहित्य र समाज विकासमा प्रोत्साहन गर्दै आएको पनि प्रधानमन्त्रीले बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2081 माथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको छ। छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले स्रोत साधनको उच्चतम सदुपयोग गरी कार्य सम्पादनलाई नतिजामुखी बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री उप्रेतीले तराई मधेस द्रुत मार्ग लगायत नेपाली सेनाले निर्माणको जिम्मा पाएका राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट अभाव नहुने व्यवस्था मिलाएको उल्लेख गर्नुहुँदै बजेटमाथिको छलफलका क्रममा सांसदहरूबाट प्राप्त सुझावलाई समेत ध्यानमा राखेर बजेट कार्यान्वयनमा जोड़ दिने बताउनुभयो। बैठकमा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले युवा पलायन निरुत्साहित गर्ने उद्देश्यलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको र आगामी आर्थिक वर्षमा युवा लक्षित रोजगारीका अवसरहरू सृजना गर्न ध्यान दिइने बताउनुभयो। मन्त्री श्रेष्ठले खेलकुद संघहरूमा देखिएका विवादहरू समाधान गरी खेलाड़ीहरूले उच्च मनोबलका साथ खेलकुदका गतिविधिहरूमा सहभागी हुने वातावरण निर्माण गर्न लागिरहेको बताउनुभयो। वन तथा वातावरण मन्त्री नवलकिशोर शाहले वन क्षेत्रको दिगो व्यवस्थापन, जड़ीबुटीको प्रवर्धन, मानव वन्यजन्तु द्वन्द व्यवस्थापन, चुरे संरक्षण, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न बजेटमा जोड़ दिएको बताउनुभयो। मन्त्री शाहले नेपाली काठको उपलब्धता बढ़ाएर काठको आयात प्रतिस्थापन गर्न कानूनी सुधारका कामलाई मन्त्रालयले जोड़ दिँदै आएको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बजेटको कार्यान्वयनले शिक्षालाई श्रम बजारसँग जोड़ेर युवा जनशक्तिको विदेश पलायनलाई मद्दत पुर्याउने बताउनुभयो। मन्त्री श्रेष्ठले विद्यालयदेखि विश्वविद्यालयसम्मका सबै शैक्षिक क्रियाकलापहरूलाई शैक्षिक कार्यतालिकाका आधारमा अगाडि बढ़ाएर शैक्षिक सत्रको शुरूआत, परीक्षा संचालन र नतिजा प्रकाशन जस्ता कार्यक्रमलाई नियमित बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अरियालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गरी सीप विकास र उद्यमशीलतासँग जोड़ने प्रक्रिया अगाडि बढ़ाएको बताउनुभयो। मन्त्री अरियालले युवाहरू लागि स्वदेशमा नै रोजगारीका अवसरहरू सृजना गर्ने र वैदेशिक रोजगारीबाट फर्किने युवालाई नेपालमा नै उद्यम गर्न प्रोत्साहन गर्ने कार्यक्रमहरूलाई बजेटले उच्च प्राथमिकता दिएको बताउनुभयो। शहरी विकास मन्त्री धनबहादुर बुढ़ाले जोखिमयुक्त बस्तीको स्थानान्तरण र एकीकृत बस्ती विकासका लागि बजेटमा जोड़ दिएको बताउनुभयो। मन्त्री बुढ़ाले नागरिकको मौलिक हकका रूपमा रहेको आवासको हकलाई कार्यान्वयनमा ल्याउनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरीबीको रेखामुनि रहेका तथा प्राकृतिक प्रकोपका कारण घरबार विहीन भएका परिवारलाई लक्षित गरी सुरक्षित नागरिक आवास कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो। यसअघि बैठकको आकस्मिक समयमा बोल्दै सांसद विश्वप्रकाश शर्माले सहकारीको रकम अपचलन प्रकरणमा फरार गोर्खा मीडियाका संचालक जीवी राई रहेको स्थान पहिचान भएको भनी उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले दिनुभएको अभिव्यक्तिबारे प्रश्न उठाउनुभयो। सांसद शर्माले गृहमन्त्री भएर संवेदनशील विषयमा पनि गोपनीयता नराखेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद महेश कुमार बर्तौलाले निकुञ्ज क्षेत्रमा भएको हेटौँडाका सुख बहादुर तितुङ घटनामा संलग्नलाई कार्यवाही गर्न र पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले संसद सचिवालयका कर्मचारीको मागलाई सम्बोधन गर्नुपर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, स्थानीय सरकारमा जाने समानीकरण अनुदान छिटो उपलब्ध गराउनुपर्ने, चुरे संरक्षणमा ध्यान दिनुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2081 पेश भएको छ। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेश गर्नुभएको हो। यसअघि बैठकमा सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले विशेष समयमा छाउपड़ी गोठमा बस्ने महिलाहरूमाथि आक्रमण हुने गरेको भन्दै विभिन्न प्रथाका नाममा महिलामाथि भइरहेको हिंसालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले धर्म र संस्कारका नाममा छाउगोठमा बस्ने महिलाहरू बलात्कार भएर सर्पले टोकेर चिसो लागेर मर्नुपर्ने अवस्थाले संविधानको उल्लंघन भएको, महिलामाथि चरम यातना भएको भन्दै यस्ता कुरीतिलाई हटाउन सबै लाग्नुपर्ने बताउनुभयो। सांसदहरूले नागरिकताबाट पाइरहेको वृद्ध भत्तालाई राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने नियम ज्येष्ठ नागरिकलाई दुःख दिने नियत भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो सभा 1 बजे बस्नेछ। संघीय संसद सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न कानून न्याय तथा संसदीय मामला मन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समिति गठन गर्ने निर्णय भएको हो। सो समितिमा संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डे र अर्थ सचिव मधु कुमार मरासिनी सदस्य हुनुहुन्छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनैतिक दलले समाज रूपान्तरणको मुद्दालाई प्राथमिकतामा राखेर हिँड्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशले बालश्रम विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले नेपाली कांग्रेसले आफ्नो सांगठनिक कार्यलाई निरन्तरता होइन नवीनता दिन खोजेको बताउनुभयो। जनवादी गणतन्त्र चीनका उप विदेश मन्त्री सुन बेईडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ। भ्रमणका क्रममा उहाँ यही असार 11 गते काठमाण्डुमा हुने नेपाल चीन कूटनीतिक परामर्श संयन्त्रको 16 बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ भने प्रतिनिधि मण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनुहुनेछ। भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ। त्यसक्रममा चिनिया उपविदेश मन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता समेत गर्नुहुने कार्यक्रम रहेको छ। उपविदेश मन्त्री सुन असार 12 गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ। राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा यो साताभित्रमा प्रकाशन गर्ने तयारी गरेको छ। बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको बताउनुभयो। केही समस्या नभए 14 गतेभित्र नतिजा प्रकाशन हुने उहाँले बताउनुभयो। परीक्षा नियन्त्रक पौडेलले उत्तर पुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्यूटरमा प्रविष्ट गरेर रुजु गर्ने र प्रोसेसिङको काम बाँकी रहेको बताउँदै दुई दिन जति प्रोसेसिङका लागि लाग्ने बताउनुभयो। कार्यालयका अनुसार गत चैतमा सञ्चालन भएको परीक्षामा सहभागी हुन 5,04,000 विद्यार्थीले फारम भरे पनि 4,70,000 जतिले मात्रै परीक्षा दिएका छन्। हिमाली जिल्ला मनाङमा विपद प्रतिकारका लागि सहायता कक्ष स्थापना गरिएको छ। जोखिमयुक्त जिल्ला समेत मानिने मनाङको विपद प्रतिकार्य गर्न 5 सहायता कक्ष स्थापना गरिएको हो। मनसूनजन्य विपदको समयमा उद्धार र राहत लाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारी युवराज अरियालको संयोजकत्वमा जिल्ला विपद सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुभाष कुमार लामिछानेले जानकारी दिनुभयो। वहाँका अनुसार जिल्लामा 5 विपद सहायता कक्ष स्थापना गरिएको छ। नासो गाउँपालिकाका सम्पूर्ण वडा, चामेका 3-4-5 वडा, मनाङ निङस्याङका 1-4-5 नम्बर ओडामा विक्रमसम्म 2078 जेठ 14 र सार 1 भएको वर्षापछि आएको बाढ़ी पहिरोले क्षति पुर्याएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा साहित्य र संस्कृतिको सम्वर्धन र विकास गर्न सरकार सचेत र प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको 67 वार्षिक उत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा मन्त्री तामाङले नेपाल प्रज्ञा प्रतिष्ठान मार्फत भाषा साहित्य संस्कृति र दर्शनको विकास गर्न सरकारका तर्फबाट अधिकतम सहयोग गर्ने बताउनुभयो। मकवानपुरको राक्सीराङ गाउँपालिकामा जंगली च्याउ खाँदा हिजो एकजनाको मृत्यु भएको छ भने 4 बिरामी भएका छन्। हिजो राक्सीराङ गाउँपालिका 7 दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका 5 बिरामी भएका हुन्। जंगली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उहाँकी 45 वर्षीय श्रीमती जालीमाया प्रजा, छोरी 15 वर्षीय रेन्जु प्रजा, 8 वर्षीय सबिना प्रजा र 10 वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन्। बलबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यति बेला उच्च हिमाली जिल्लाका नागरिक यार्सा गुम्बा संकलन गरेर वर्षभरिको खर्च जुटाउने जोहो गर्दैछन्। बहुमूल्य जड़ीबुटी यार्सा गुम्बा टिप्न जाँदा हाई अल्टिच्यूडका कारण लेक लागेर मृत्यु समेत हुने गरेको छ। सरकारले यार्सा गुम्बा संकलकहरूसँग कर लिने तर उनीहरूको राहत तथा उद्धारका लागि चासो नदिएको प्रति सरोकारवाला चिन्तित रहेका छन्। डोल्पाबाट संवाददाता सरोज थापाको रिपोर्ट।
हिमाली हिरा अर्थात बहुमूल्य जडबुटी यार्चा गुम्बा टिप्ने सिजन हो। उच्च हिमाली भेगका पाटनहरूमा पाइने हिमाली हिरा टिप्न निकै कठिन छ। घर खर्च चलाउने सपना बुनेर पाटन पुगेका कतिपय नागरिक त घर नै फर्कन पाउँदैनन्। यार्चा गुम्बा टिप्न डोल्पा आएकी रूकुम पश्चिम आडिसकोट नगरपालिका गोतामकी 22 वर्षीय जमुना विष्टको जेठ 14 गते डोल्पो बुद्ध गाउँपालिकामा पर्ने पाखापानीको यार्चा पाटनमा मृत्यु भयो। जेठ 14 गते नै सेपोक्सुण्डो गाउँपालिकाको नाउरी पाटनमा जाजरकोट बारेकोट गाउँपालिका 7 का बमबहादुर बस्नेतको पनि लेख लागेर मृत्यु भयो। उल्लेखित घटना मात्र होइन, यार्चागुम्बा टिप्न पाटन पुगेका नागरिकहरू मध्ये हरेक वर्ष दर्जनौ लेक लागेर मृत्यु हुने गरेको छ। तराई पहाड़ र बेसीमा बसोबास गर्ने नागरिकलाई हाई अल्टिच्यूडका कारण पाटनमा लेक लाग्ने उच्च जोखिम हुने र बाटो बाटो नहुने भएकोले राज्यले यसमा उद्धार राहतमा ध्यान दिनुपर्ने बताउँदै स्थानीय शुक्र बुढा र जयनन्द उपाध्याय।
दुर्गम जिल्ला हो, समस्या त लेकमा जानुपर्ने दुखै हो, बाटोघाटो छैन,
उद्धार र राहतमा चाहिँ सरकारले चासो दिनु पर्यो।
विश्व बजारमा बहुमूल्य मानिने यार्चा टिप्न हरेक वर्ष जेठ 10 गतेदेखि 1 महिनाको लागि पाटन क्षेत्र खुल्ला गर्ने प्रचलन छ। महिनाभर यार्चा टिपेर वर्ष दिनको घर खर्च टार्ने धेरैको सपना हुन्छ, तर हाई अल्टिच्यूड सहन नसक्नेहरूका लागि यार्चा टिप्ने सपना मात्र अधुरो रहँदैन। बाटो घाटो अप्ठ्यारो भएकै कारण पाटनमै अन्तिम सास फेर्नुपर्ने बाध्यता आइलागेको स्थानीय धर्मलाल बुढा र दन्तसाई बताउनुहुन्छ। डोल्पावासीका लागि आमदानीको मुख्य स्रोत मानिने यार्चा गुम्बा छिमेकी जिल्लाका नागरिकका लागि पनि मौसमी आमदानीको बलियो माध्यम हो। यार्चा टिप्नेहरूबाट राज्यले कर बापत राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रका नागरिकसँग प्रति व्यक्ति 500, जिल्लावासीसँग 2000 र बाह्य जिल्लावासीसँग 3000 शुल्क लिने गर्दछन्। त्यस्तै फोहोर व्यवस्थापन र चोरी सिकारी नियन्त्रणको लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले 100 देखि 500 सम्म थप शुल्क लिने गरेको छ। तर यार्चा संकलनका लागि भने राज्यले न सुरक्षा पूर्ण व्यवस्था गरेको छ, न त बिरामी परे समयमै उद्धार र उपचार। लेक लागेका नागरिकहरूलाई संचारको पहुँच नहुँदा, समयमै खबर नहुँदा उद्धारमा समस्या भएको बताउँदै डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल,
लेक लागेर समस्यामा पर्छन्, बिगड्दा र संचारको असुविधाले गर्दाखेरि हामीले उहाँहरूलाई समयमै जान सक्दैनौ।
यो वर्षमा मात्रै लेक लागेर 7 जना यार्चा संकलकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। सरोज थापा, रेडियो नेपाल, डोल्पा।
अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियाको मक्कामा अत्यधिक तापक्रम वृद्धिका कारण मृत्यु हुने हज यात्रीको संख्या 1000 भन्दा बढ़ी नाघेको छ। अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या 1301 पुगेको हो। मृत्यु हुनेमा 658 जना इजिप्टका नागरिक छन् भने 165 जना इण्डोनेसियाका रहेका छन्। यस्तै भारत, जोर्डन, ट्युनिसिया, इरान र फिल्पिनोहरूको पनि मृत्यु भएको जनाइएको छ। मक्कामा 1000 भन्दा बढ़ी मानिस हराइरहेका र यो संख्या अझ बढ़न सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
वन तथा वातावरण मंत्री नवल किशोर शाह सुडीले दिगो वन व्यवस्थापन मार्फत विदेशी काठ आयात प्रतिस्थापन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयक 2081 सम्बन्धमा वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सुडीले दिगो वन व्यवस्थापन गरेर विदेशी काठ आयात कम गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। वनको दिगो व्यवस्थापन काठ दाउराको उत्पादन वृद्धि र सो मार्फत रोजगारी सृजनाका लागि समुदाय आधारित वन व्यवस्थापन तथा सरकारद्वारा व्यवस्थित वन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उहाँले उल्लेख गर्नुभयो। हाल नेपालमा करिब 3,50,00,000 क्युफी काठ उत्पादन भइरहेकोमा वार्षिक करिब 2,00,000 क्युफी कुल राष्ट्रिय उत्पादनको तुलनामा 1% भन्दा कम गोलिया काठ मात्र विदेशबाट आयात हुने गरेको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत दाउरा, वनमारा लगायतका वन पैदावारमा सरकारले मूल्य वृद्धि कर भ्याट लगाउने प्रस्ताव गरेको भन्दै त्यसले स्वदेशी उद्योगलाई नकारात्मक असर पर्ने सम्बन्धित सम्बन्धित क्षेत्रका व्यक्तिहरूले बताउनु भएको छ। जैविक ऊर्जा व्यवसाय संघ नेपाल र नेपाल प्लाइवुड उत्पादक संघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशकै वन पैदावारमा भ्याट लगाउने तर सोही प्रकृतिको कच्चा पदार्थ भारत निकासी गर्न पैठारी कर तथा भ्याट छुटको व्यवस्था गरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो। जैविक ऊर्जा व्यवसाय संघ नेपालका अध्यक्ष सुशील गेवालीले दाउरा बनमारा ब्रिकेट प्यालेटमा विगतमा दिइएको भ्याट छुट हटाइँदा औद्योगिक इन्धन आयात प्रतिस्थापनको सम्भावना नरहने पनि बताउनुभयो। ऊर्जा उत्पादनको नयाँ विकल्प ल्याई आयातित जीवाश्म इन्धन प्रतिस्थापनमा लागेका उद्योगहरूलाई निरुत्साहित नगर्न नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष हेम नारायण घिमिरेले पत्रकार सम्मेलनमा आग्रह गर्नुभयो। नेपाल राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म ब्याङ्कको खराब कर्जा पनि घट्न नसक्ने बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आइतबार आयोजना गरेको नेपाली ब्याङ्किङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषय छलफल कार्यक्रममा गभर्नर अधिकारीले देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउँदै त्यस क्षेत्रमा सुधार नआउँदासम्म ब्याङ्किङ क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा सुधार हुन नसक्ने बताउनुभयो। उहाँले समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि दक्ष जनशक्ति सहितको संस्था र अन्य सहकारीको व्यवस्थापनका लागि दोस्रो तहको नियामक आवश्यक रहेको बताउनुभयो। बैंक ऋण नतिर्दा पनि हुन्छ भन्ने गलत मानसिकताका कारण पनि बैंकको खराब कर्जा बढेको बताउँदै गभर्नर अधिकारीले त्यसको न्यूनीकरणका लागि राष्ट्र बैंकले क्रेडिट स्कोरलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। आइतबार सुन तोलामा 2,700 रुपियाँले घटेर कारोबार भएको छ। आइतबार छाप भएको सुन तोलाको 1,42,000 रुपियाँमा कारोबार भएको छ। शुक्रबार छाप भएको सुन प्रति तोला 1,44,700 र छाप नभएको सुन प्रति तोला 1,44,000
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
बागमती प्रदेशले प्रथम साहना प्रधान स्मृति U19 पुरुष तथा महिला भलिबल प्रतियोगिताको उत्कृष्ट पूर्णागमन गर्दै विजय शुरूआत गरेको छ। प्रतियोगिता त्रिपुरुष स्थित राखेव कवर हलमा आइतबार सम्पन्न पुरुषतर्फको खेलमा बागमतीले मध्य प्रदेशलाई 3-1 सेटमा पाखा लगाएको हो। अर्को खेलमा लुम्बिनी प्रदेशले विजय शुरूआत गरेको छ। खेलमा महिलातर्फ लुम्बिनीले मध्य प्रदेशलाई 3-0 सोझो सेटमा हराएको हो। अस्ट्रेलियामाथि शानदार जित दर्ता गर्दै अफगानिस्तानले आईसीसी T20 विश्वकपको सेमी फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ। आफ्नो इतिहासमा अस्ट्रेलिया विरूद्ध पहिलो जित दर्ता गर्ने क्रममा अफगानिस्तानले 21 रनको जित हासिल गरेको हो। अफगानिस्तानको जितपछि सुपर 8 समूह 1 सेमी फाइनल पुग्ने दौड रोचक बनेको छ। भारतको 2 खेलबाट 4 अंक छ। अफगानिस्तान र अस्ट्रेलियाको समान 2 अंक र बंगलादेश अंकविहीन छ। अन्तिम खेलमा भारतले अस्ट्रेलिया र अफगानिस्तानले बंगलादेशको सामना गर्नेछन्। अफगानिस्तानले आफ्नो खेलमा जित दर्ता गर्न सकेमा एक टोलीसँग नेट रन रेटको प्रतिस्पर्धा रहनेछ। सेन्ट भिन्सेन्टमा भएको खेलमा अस्ट्रेलिया 149 रनको लक्ष्य पछ्याउने क्रममा 4 बल बाँकी छँदै 127 रनमा समेटियो। त्यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 6 विकेटको क्षतिमा 148 रन बनाएको थियो। क्रिस्टियानो रोनाल्डो कप्तानी खेलिरहेको पोर्चुगल युरो 2024 अन्तिम 16 प्रवेश गरेको छ। पोर्चुगलले टर्कीलाई 3-0 हराएको हो। समूह एकमा पोर्चुगलले लगातार 2 जित निकालेको हो। उसले 2 खेलमा 4 अंक जोडेको छ। टर्की 3 अंक रहँदा चेक रिपब्लिक र जर्जियाको समान अंक रहेको छ। अर्को खेलमा जर्जिया र चेकले 1-1 गोलको बराबरी खेलेका छन्। पहिलो खेलमा पोर्चुगलले चेकलाई 2-1 तथा टर्कीले जर्जियालाई 3-1 हराएको थियो। अन्तिम खेलमा चेक र टर्की तथा जर्जिया र पोर्चुगल बीच प्रतिस्पर्धा हुनेछ। साथै प्री क्वार्टर फाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ। अर्को खेलमा बेल्जियमले रोमानियालाई 2-0 हरायो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही साथै प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.4 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर, सापेक्षिक आर्द्रता 88%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अन्तशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्य सचिव डाक्टर वैकुण्ठ रियाल सहित 12 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। आदिवासी जनजातिको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड़। प्रतिनिधि सभा विनियोजन विधेयक 2081 माथिको छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी। चिनिया उपविदेश मन्त्रीले आजदेखि नेपालको 3 दिने औपचारिक भ्रमण गर्नुहुँदै र साउदी अरेबियाको मक्कामा अत्यधिक तापक्रम वृद्धिका कारण मृत्यु हुने हज यात्रीको संख्या 1,000 भन्दा बढ़ी पुग्यो। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।